नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा तपाईंलाई स्वागत छ। म प्रवीण पोखरेल। आज 2079 साल असार महिनाको 18 गते शनिबार, आषाढ़ शुक्ल पक्ष तृतीया तिथि, तदनुसार जुलाई 2 तारीक सन् 2022, नेपाल सम्वत 1142। आज काठमाडौँबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले फरक फरक प्रसंगलाई मुख्य खबरका रूपमा छापेका छन्। इन्धनको मूल्य घट्दा पनि व्यापारीले अटेरी गरेका छन्, यो खबर कान्तिपुरले अग्रपृष्ठमा छापेको छ। इन्धनको मूल्य बढ़दा तत्काल सामानको भाव बढ़ाएका व्यवसायीले मूल्य घट्दा भने घटाउन चासो देखाएका छैनन्। सरकारले 199 रूपियाँ प्रति लिटर पुगेको पेट्रोलमा 20 रूपियाँ र 192 रूपियाँ प्रति लिटर पुगेको डिजेलमा 29 रूपियाँ मूल्य घटाएको एक सातासम्म अन्य वस्तुको बजार भाव भने उस्तै छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले गत शनिबार इन्धनको मूल्य घटाएको जानकारी दिँदै बढ़िरहेको बजार भाव पनि घट्ने बताउनु भएको थियो। बजार अनुगमन प्रभावकारी र परिणाममुखी बनाउने उहाँको दावी थियो। इन्धनमा लाग्दै आएको कर घटेपछि मूल्य स्वत घटिहाल्छ, यसले जनताले भोग्नु परेका समस्यामा केही राहत मिल्छ, उहाँले भन्नुभएको थियो। आपूर्ति र गृह मन्त्रालय प्रदेश र स्थानीय सरकारसँग मिलेर अनुगमनलाई व्यापक बनाई मूल्य नियन्त्रणमा लाग्छौ। बडुले बुधबार पत्रकार सम्मेलनमा पनि प्रदेश र सबै स्थानीय सरकारले समन्वय गरी बजार अनुगमन गर्ने दोहोर्याउनु भएको थियो। यसले बजार हस्तक्षेप हुने उहाँको भनाई थियो, तर त्यस्तो सुधार देखिन्न। यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारीको भाड़ा घटाए पनि खाद्यान्नको मूल्य घटेको छैन। सरकारले डिजेल मूल्य घटाएर प्रति लिटर 163 रूपियाँ कायम गरेसँगै यात्रुवाहक सवारी साधनको भाड़ा 5.41% घटेको छ। पहाड़ी बाटोमा चल्ने मालवाहक सवारीमा 6.97% र तराईको बाटोमा चल्ने मालवाहकमा 7.68% घटेको छ। आयल निगमले असार 5 डिजेलको मूल्य प्रति लिटर 27 रूपियाँ बढ़ाए लगत्तै खाद्य ढुवानीको मूल्य प्रति किलो 3 रूपियाँ बढ़ेको नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठ बताउनुहुन्छ। नेपालगंजबाट काठमाडौँसम्मको ढुवानी भाड़ा प्रति किलो 3-3.5 रूपियाँ बढ़ेको थियो, तर मूल्य घट्दा समायोजन भएन। खुद्रा व्यापार संघका महासचिव अमूल काजी तुलाधर पनि इन्धनको मूल्य बढ़दा खाद्य वस्तुको मूल्य तत्काल बढ़ाएका ठूला व्यापारीले घट्दा समायोजन नगरेको बताउनुहुन्छ। इन्धनको मूल्य बढ़दा ढुवानी भाड़ा बढ़ेर आयो, तर केही दिन यता भाव तलमाथि भएको छैन। खाद्यान्नको भाव पनि घटबट भएको देखिन्न। तुलाधरले भन्नुभयो, डिजेलको मूल्य प्रति लिटर 29 रूपियाँ घट्दा बजार भाव पनि घट्नुपर्ने हो। उत्पादकले मूल्य घटाएनन्, होलसेलमा पनि घटेन। खुद्रा व्यापारीले त त्यसपछि मात्र घटाउने हो। इन्धनको मूल्य बढ़दा तत्काल बजार भाव बढ़ाइहाले पनि मूल्य घट्दा भने पुराना सामान नसकिएको भन्दै व्यापारीले बहाना बनाउने गरेको उहाँको भनाई छ। इन्धनको मूल्य घट्दा पनि व्यापारीको अटेरी, अन्तरप्रदेश सवारी भाड़ा घटे पनि खाद्यान्नको भाव जस्ताको तस्तै कान्तिपुरले छापेको छ। संवैधानिक निकाय लोकसेवा आयोगले प्रशासनिक सुधार र सेवा प्रवाह प्रभावकारी बनाउन सरकारलाई दिएका अधिकांश सुझाव अलपत्र परेका छन्। यो खबर राजधानी दैनिकले मुख्य खबरका रूपमा छापेको छ। सरकारले आफ्ना सुझाव अलपत्र पारेपछि आयोग सरकारसँग असन्तुष्ट बनेको छ। कयौं सुझाव सेवा प्रवाहका दृष्टिले प्रभावकारी बन्न सक्ने देखिए पनि सरकारले अधिकांश सुझाव कार्यान्वयनमा व्यवस्था गर्नु दुखद भएको आयोगका एक सदस्य बताउँछन्। लोकसेवाले 62 वार्षिक प्रतिवेदनमा अधिकांश सुझाव कार्यान्वयनको निकै कमजोर रहेको औंल्याएको छ। आयोगले केही समय अघि मात्रै वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको थियो। प्रतिवेदनमा सरकारलाई दिएका अधिकांश सुझाव कार्यान्वयनको अवस्था कमजोर रहेको उल्लेख गरिएको छ। लोकसेवा आयोगले मुलुकको निजामती प्रशासन हाँक्ने संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न 3 वर्षदेखि सरकारलाई सुझाव दिँदै आए पनि हालसम्म ऐन जारी हुन सकेको छैन। यसअघिको 3 प्रतिवेदनमा संघीय निजामती सेवा ऐनमा गर्नुपर्ने विभिन्न व्यवस्थाबारे सरकारलाई सुझाव दिएको छ। सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको 7 वर्ष पुग्नै लाग्दा समेत त्यस अनुसार संघीय निजामती सेवा ऐन जारी गर्न सकेको छैन। यसप्रति पनि आयोग असन्तुष्ट छ। आयोगले संघ, प्रदेश र स्थानीय तह गरी तीनवटै तहको प्रशासनिक संयन्त्र बीच सामञ्जस्यता, समन्वय र सहकार्य कायम गर्न मुख्य सचिवको अध्यक्षतामा प्रदेशका प्रमुख सचिव सदस्य रहने गरी अन्तर सरकारी प्रशासकीय समन्वय परिषद गठन गर्न सुझाव दिए पनि सरकारले कार्यान्वयन गर्न सकेको छैन, संघीय निजामती ऐन सेवा गठन, आफू खुशी कर्मचारी भर्ना, अन्तर सरकारी प्रशासकीय समन्वय परिषद गठनमा अन्यलता, प्रशासकीय कार्यविधि दिग्दर्शन निर्माणमा अनिच्छा, प्रशासकीय कार्यविधि ऐन जारी गर्न व्यवस्था, छाता कार्यविधि ऐनबारे अन्यल, विकास समिति ऐन 2013 खारेजीमा व्यवस्था लगायतका विषयमा लोकसेवा आयोगले असन्तुष्टि जनाएको छ। राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। सत्तारूढ़ जनता समाजवादी पार्टी नेपाल जसपा मन्त्री हेरफेर तयारीमा जुटेको छ। आजका पत्र पत्रिकाले खबर छापेका छन्। सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँलाई पठाउने विषयमा अध्यक्ष उपेन्द्र यादव आन्तरिक गृह कार्यमा जुटेका हुन्। जसपा कार्यकारिणी समिति सदस्य एवं केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले मन्त्री हेरफेरबारे अध्यक्ष यादव आन्तरिक गृह कार्यमा जुटेको बताउनुभयो। उहाँका अनुसार कार्यकारिणी समिति बैठकले पनि मन्त्री हेरफेर गर्ने अधिकार अध्यक्ष यादवलाई नै दिएको छ। पूर्व सहमति अनुसार नै मन्त्री हेरफेर हुन लागेको अधिकारीले प्रष्ट पार्नुभयो। हालै सम्पन्न कार्यकारिणी समितिको बैठकले मन्त्री हेरफेर गर्ने, नयाँ मन्त्री चयन अधिकार अध्यक्ष यादवलाई दिएको र केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो। उता जसपा संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई समूह भने कार्यकारिणी समिति बैठक नै नबसेको दावी गर्छन्। कुनै व्यक्ति वा समूह लोकतन्त्रमा छलफल गर्न पाउने अधिकार भए पनि पार्टीको कुनै समितिको बैठक बस्दा समितिका सबै सदस्यलाई जानकारी दिनुपर्ने भट्टराई निकट नेता एवं कार्यकारिणी समिति सदस्य डम्बर खतिवड़ा बताउनुहुन्छ। तर आफूहरूलाई कार्यकारिणी समिति बैठक बसेको बारे कुनै जानकारी नै नभएको उहाँ बताउनुहुन्छ। विवाद बीच मन्त्री हेरफेरको गृह कार्यमा उपेन्द्र यादव। यसैबीच प्रदेश मुख्यमन्त्री फेर्ने प्रसंगमा बिहिबारसम्म असहमत देखिएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे एकाएक सरकारको नेतृत्व छाड्न सकारात्मक भएका छन् भन्दै राजधानी दैनिकले खबर छापेको छ। बागमती प्रदेशमा एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न सकारात्मक देखिनुका कारण सत्ता गठबन्धनमै रहेका माओवादी र कांग्रेसले आफ्ना सांसदको हस्ताक्षर संकलन तयारी हो। माओवादी र कांग्रेसले हस्ताक्षर संकलन तयारी गरेपछि दबावमा परेका मुख्यमन्त्री पाण्डे नेतृत्व छाड्न सकारात्मक देखिएका हुन्। पछिल्लो समय उहाँ पाण्डेले केन्द्रको आदेश बिना सरकार नछोड्ने अडान राख्दै आउनु भएको थियो। माओवादी र कांग्रेसले सरकारमा रहेका आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी समेत गरिरहेका बेला पाण्डे सरकारको नेतृत्व छाड्न तयार हुनुभएको हो। सरकार छाड्नै पर्ने अवस्था आएपछि उहाँले संसदीय दलको बैठक बोलाउनु भएको छ। अन्तत राजीनामा दिँदै पाण्डे राजधानीले छापेको छ। कांग्रेसमा इतर समूहको भेला, चुनावमा सम्मानजनक टिकट बाँडफाँड सुनिश्चित गर्ने रणनीति, नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ। आसन्न प्रदेश र संघीय निर्वाचनमा सम्मानजनक टिकट बाँडफाँड सुनिश्चित गर्न कांग्रेसमा इतर पक्षले संस्थापन विरूद्ध दबावको राजनीति शुरू गरेको छ। स्थानीय निर्वाचनको टिकट वितरणमा आफ्नो समूहलाई व्यवस्था गरिएको निष्कर्षसहित यो समूहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको भूमिकामाथि नै प्रश्न उठाउँदै दबावको राजनीति थालेको हो। पार्टीभित्रै उठेका प्रश्नले स्थानीय निर्वाचनसम्म सुसुप्त रहेको कांग्रेसको आन्तरिक विवाद फेरि सतहमा आएको छ भन्दै नयाँ पत्रिका अगाडि लेख्छ। सरकार र पार्टी सञ्चालनमा देउवाको भूमिका कमजोर देखिएको निष्कर्षसहित इतर पक्षले आसन्न निर्वाचनमा आफूहरूको शक्ति अनुसारको टिकट आधार बनाउने रणनीति अख्तियार गरेको छ। डाक्टर शेखर कोइरालाको नेतृत्वमा बिहिबार र शुक्रबार गौशाला स्थित अनुपम फूडल्याण्डमा भएको भेलाले देउवामाथि देशव्यापी रूपमै दबाव बनाउने रणनीति तय गरेको छ। सरकारले जनजीविकाको विषय सम्बोधन गर्न सकेन, अर्थतन्त्रका सूचक सन्तोषजनक बनाउन असफल, जनतालाई राहत दिन सरकार असफल, ओलीले प्रधानमन्त्री माताहत ल्याएका विभाग फिर्ता नगरेको, नीतिगत भ्रष्टाचारलाई व्यापक बढ़ावा दिएको, परराष्ट्र नीति राम्रोसँग चलाउन नसकेको, कांग्रेसको नभई गठबन्धनको सभापति बनेको, पार्टीभित्रका 40% तबकाको चासो सम्बोधन गर्न नसकेको जस्ता आरोप इतर समूहले लगाएको छ। नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ। अब अर्को प्रसंग, नागरिक दैनिकले अवैध हतियारको त्रासमा मधेस शीर्षक दिँदै अग्रपृष्ठमा समाचार छापेको छ। समयान्तरमा मधेसमा सशस्त्र समूहहरूको गतिविधि बन्द भएको छ, तर अवैध हतियारको त्रास भने घटेको छैन। मधेसी समाज अवैध हतियारको त्रासमा बाँच्न विवश छ। अवैध हतियारको कारोबार नरोकिँदा त्यसको बाछिटाले समाज आक्रान्त बन्दैछ। मधेस मुक्तिका लागि भन्दै गठन भएका सशस्त्र समूहले भित्र्याएका अवैध हतियारलाई अहिले व्यक्तिले कमाई खाने भाँडो र रिस साध्ने माध्यम बनाएका छन्। माओवादी शान्ति प्रक्रियामा आएपछि फेरि मधेस मुक्तिका लागि भन्दै विभिन्न समूहले सशस्त्र संघर्ष घोषणा गरे। त्यो सशस्त्र संघर्षलाई अवैध हतियारको आडमा कमाई खाने माध्यम बनाइयो। अपहरण, चन्दा फिरौती, व्यक्ति हत्या यति बढ़्यो कि मधेसबाट मधेसी नै पलायन हुन थाले। तर समयान्तरमा सशस्त्र समूहको गतिविधि मधेसमा बन्द भए पनि अवैध हतियारको त्रास भने घटेको छैन। अवैध हतियारको त्रासमा मधेस नागरिकले अग्रपृष्ठमा छापेको छ। रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्क एसएमएस, हुरहुरी चल्ने 4G इन्टरनेट, सललल जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो एनडीटीभी, बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
सामाजिक सुरक्षा कोषमा सहभागी बनौ, सुरक्षित एवं सुखद जीवन यापन गरौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
यो विज्ञापन र सन्देशपछि कार्यक्रममा फेरि पनि स्वागत छ। अब पत्र पत्रिकामा छापिएका अन्य बाँकी प्रसंगहरू। वर्षौंदेखि नदीको घेराभित्र 82 परिवार रहेको छ, यो खबर आजको अन्नपूर्ण पोस्टले मुख्य खबरका रूपमा छापेको छ। दुई तर्फबाट सानो नदी बग्छ, बीचको टापुमा 6 ढुंगाड बस्ती, बैतडीको सिगास गाउँपालिका 5 पर्ने ढुंगाडमा झुरुप्प घरहरू छन्। खेतीयोग्य जमीन 700 रोपनी भन्दा बढ़ी छ, उर्वर भूमि भएकैले त्यहाँ बस्ती बस्यो। हिउँदको महिना त यो स्थानले स्वर्गको उपमा नै पाउँछ, तर वर्षातमा भने स्थानीय निदाउन समेत पाउँदैनन्। कुनै बेला सेती उर्लेर आउने हो पत्तै हुँदैन। खेती त परको कुरा, ज्यान समेत बचाउन हम्मे हम्मे पर्छ स्थानीयलाई। हिउँदमा त आनन्द हुन्छ, खेतीयोग्य जमिन छ, पुस्तौंदेखि बस्दै आएकाले हामी पनि बस्यौं, तर बर्खामा धेरै समस्या छ, स्थानीय कर्णबहादुर खटायत भन्छन्। गत कार्तिक पहिलो साता वर्षापछि आएको बाढ़ीले सेती नदी बस्तीमा पसेको थियो। सेती नदीले गाउँ नै घेरेपछि बीच भंगालोमा करिब 100 भन्दा बढ़ी नागरिक फसे। 1 गते राति भंगालोमा फसेका उनीहरूको पानीको बाब कम भएपछि 3 गते बिहान मात्रै उद्धार भएको थियो। जब वर्खा लाग्छ अहिले पनि त्यही अवस्था होला कि भन्ने चिन्ताले सताउँछ, खटायत भन्छन्। पहिले नदी पसेको स्थानबाट अहिले पनि पानी बढ़े सहजै गाउँ पस्न सक्ने उनको भनाई छ। वर्षा शुरू भइसक्यो, डरै डरमा बस्नु परेको छ, कुनै बेला बस्तीमा सेती पस्ने हो ठेगान छैन। अर्का स्थानीय मन्दरा धामी भन्छन्, सेतीले खेतीयोग्य जमीन र बस्तीलाई नै बगर बनाइदिएको छ। अहिले बगरमा बस्ती बसे जस्तै देखिने उनी बताउँछिन्। खेती गर्ने स्थान बगर बनेसँगै खाद्यान्न अभाव समेत हुने गरेको मन्दराको भनाई छ। सेती नदी बीचको टापुमा बस्ती हुँदा वर्षेनी बाढ़ीले क्षति पुर्याउने गरेको छ। 700 रोपनी जग्गा बाढ़ीले पुर्दा अहिले बगर बनेको छ, 82 परिवार विस्थापित भएका छन्। 17 पुस्तादेखि बाढ़ीको पीड़ा भोग्दै त्यहाँ बस्ती बसेको छ। बाढ़ीकै कारण 40 परिवार तराई बसाई सरेका छन्। पश्चिम सेती परियोजनाको प्रभाव क्षेत्र भएकाले सरकारले समस्या समाधान नगरेको स्थानीयको गुनासो पनि छ। सेतीको भंगालोमा डुंगाड गाउँ, 82 घर बाढ़ीको जोखिममा अन्नपूर्ण पोस्टले छापेको छ। भूतको डरले स्वास्थ्य केन्द्रमा हुँदैनन् सुत्केरी, हुम्लाको प्रसंग गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकता दिँदै छापेको छ। हुम्लाको कारण गाउँका गर्भवतीले सबै परीक्षण नियमित रूपमा स्वास्थ्य केन्द्रमा पुगेर गराउँछन्, तर घर गोठमै बच्चा जन्माउने गरेका छन्। कारण गाउँबाट 1.5 घण्टाको दूरीमा स्वास्थ्य केन्द्र छ। गर्भावस्थामा गराउनु पर्ने सबै परीक्षण गराए पनि प्रजननका लागि स्वास्थ्य केन्द्र जान मान्दैनन्। 50 घरधुरी र 230 भन्दा बढ़ी जनसंख्या भएको खारपुनाथ गाउँपालिका 3 कारणका गाउँवासीले कारण खोलाको भूतले जन्मेको बच्चालाई खाइदिन्छ भन्ने विश्वास राख्दै आएका छन्। त्यसैले नवजात शिशुलाई कारण खोला तराउने आँट त्यहाँका बासिन्दाले देखाउन सकेका छैनन्। सन्तान नजन्मिदा देवती देवी देवताले भाकल गर्ने र देवी देवतालाई भाकल गर्ने र बोका चढ़ाउने त्यहाँको समाजले नवजात शिशुको सुरक्षाका लागि भन्दै खोला तर्न मान्दैनन्। राया स्वास्थ्य चौकीका संयोजक वीर सिंह रावलले खोलाको बाटो भएर हिँड्नुपर्ने भएपछि कोही पनि गर्भवती बच्चा जन्माउनका लागि स्वास्थ्य केन्द्र आउन नमानेको बताउनुभयो। भूतको डरले स्वास्थ्य केन्द्रमा हुँदैनन् सुत्केरी। सन्तान नजन्मिदा देवी देवतालाई भाकल गर्ने र बोका चढ़ाउने त्यहाँको समाजले नवजात शिशुको सुरक्षाका लागि भन्दै खोला तर्न मान्दैन, गोर्खापत्रले छापेको छ। डाक्टर नेत्रप्रसाद तिमसिना नेतृत्वको केन्द्रीय समितिलाई नै नेपाल रेडक्रस सोसाइटीमा काम गर्न दिन सर्वोच्च अदालतले सरकारको नाममा पुनः आदेश दिएको छ। न्यायाधीश नहकुल सुविधिको एकल इजलासले अदालतको अवहेलना सहितको उत्प्रेषण मुद्दामा अन्तरिम आदेश दिएको हो। सर्वोच्चको सरकारलाई तेस्रो आदेश, रेडक्रसमा सरकारी बलजफ्ती अदालतले रोक्यो। अन्नपूर्ण पोष्टले अग्रपृष्ठमा यो खबर बनाएको छ। सरकारले 2079 जेठ 31 तेस्रो पटक प्राध्यापक सुदर्शन प्रसाद नेपालको अध्यक्षतामा 31 सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको थियो। यो समितिको विरूद्ध अदालतको अवहेलना सहितको मुद्दा लिएर डाक्टर तिमसिना नेतृत्वको समिति सर्वोच्च गएको थियो। असार 16 गते सर्वोच्चले सरकारका नाममा कारण देखाउ सहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। तिमसिना नेतृत्वको समितिलाई नै काम गर्न दिन सरकारलाई आदेश, पटक पटक सरकारबाटै अदालतको अवहेलना भएको छ, अन्नपूर्ण पोस्टले छापेको छ। नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज आईएक्स मार्केटमा प्रतिस्पर्धी दरमा खुद 1,72,30,00,000 रूपियाँको विद्युत बिक्री गरेको छ। प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत 19 जेठबाट आईएक्समा बिक्री शुरू गरेको थियो। शुरूमा दुईवटा विद्युत गृहको 39 मेगावाट विद्युत दैनिक रूपमा आईएक्समा बिक्री गरिएको थियो। त्यसपछि 27 जेठबाट दैनिक रूपमा 364 मेगावाट विद्युत भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ। नेपाल विद्युत प्राधिकरणले भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणबाट 6 जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी 364 मेगावाट विद्युत आईएक्स मार्केटमा बिक्री गर्न स्वीकृति पाएको छ। जून महिनामा 17,81,91,000 युनिट विद्युत भारतीय बजारमा बिक्री गरिएको छ। 1,72,00,000,000 रूपियाँको विद्युत भारत निर्यात राजधानी दैनिकले छापेको छ। सरकारी स्वामित्वमा रहेको नेपाल आयल निगम आर्थिक संकटमा परेपछि जग्गा धितोमा राखेर ऋण निकाल्ने भएको छ। यो खबर गोर्खापत्रले छापेको छ। पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गई घाटामा गएर इण्डियन आयल कर्पोरेशन आईओसीलाई इन्धन खरिद बापतको रकम भुक्तानी गर्न नसकेपछि निगमले टेकुमा रहेको जग्गा धितो राखेर राष्ट्रिय वाणिज्य ब्याङ्कबाट ऋण निकाल्न लागेको हो। 3 अर्ब रूपियाँ ऋण दिन राष्ट्रिय वाणिज्य ब्याङ्क तयार भएको र यसका लागि प्रक्रिया अगाडि बढ़ाइएको निगमले जानकारी दिएको छ। यसैबीच शुक्रबार भारतीय सरकारले पेट्रोलियम पदार्थको निर्यातमा थप महसूल लगाएको छ। निजी क्षेत्रका तेल प्रशोधन कम्पनीलाई लक्षित गरेर महसूल थप गरिएको बताइएको छ। भारत सरकारले शुक्रबार पेट्रोल र हवाई इन्धनको निर्यातमा प्रति लिटर 6 भारतीय रूपियाँ र डिजेलको निर्यातमा प्रति लिटर 13 रूपियाँ महसूल तोकिएको भारतको वित्त मन्त्रालयले जनाएको छ। निगमका उच्च अधिकारीले भने कर वृद्धिको असर नेपालमा पर्ने नपर्ने स्पष्ट भइ नसकेको बताएका छन्। आईओसी र निगम सम्झौता अनुसार निर्यातमा कर नलाग्ने भए पनि पछिल्लो पटक भारत सरकारले कर बढ़ाएकाले त्यो हामीलाई लाग्ने नलाग्ने विषयमा टुंगो नलागेको निगमले जनाएको छ। निगमले पूर्वाधार कर बापतको 59,86,80,000 रूपियाँ निकासा गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत अर्थ मन्त्रालयलाई पत्राचार समेत गरेको जनाएको छ। तेलको भुक्तानी गर्न जग्गा धितोमा राखेर ऋण गोर्खापत्रले छापेको छ। लुम्बिनी प्रदेश सरकारले सिकल सेल रोग निवारण तथा बिरामीको स्वास्थ्य उपचारका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। त्यसका लागि प्रदेश सरकारले 2 करोड़ बजेट विनियोजन गरेको छ। यो खबर नागरिक दैनिकमा छ। प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले बुटवलमा पत्रकार सम्मेलन गर्दै सिकल सेल रोकथामका लागि प्रभावित समुदायमा जनचेतनामूलक कार्यक्रम तथा सहज उपचार व्यवस्था गरिने जनाएको छ। स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारूले पछिल्ला वर्षमा सिकल सेलका बिरामी बढ़ेको र जनस्वास्थ्य समस्याकै रूपमा देखिएको बताउनुभयो। नागरिक दैनिकले छापेको छ। सड़कमा रातो बत्ती बल्ना साथ बालबालिका ज्येष्ठ नागरिक गर्भवती र काखमा केटाकेटी बोकेका महिला प्रत्येक सवारी चालकसँग हात फैलाउन थाल्छन्। ससाना बालबालिका जबरजस्ती मोटरसाइकल चालकको खुट्टा ढोक्दै माग्छन्। यात्रुले कुनै एउटालाई भिख दिए ती सबै तीनै व्यक्तिका वरपर झुम्मिन्छन्। काठमाडौँको नयाँ सड़क जमल दरबार मार्ग बानेश्वर कोटेश्वर जड़ीबुटी चाबहिल चुच्चेपाटी ललितपुरको साद्दो बाटो ग्वारको लगायतका चोकमा यस्ता दृश्य आजकल देखिन्छन्। विशेष गरी भारतीय मूलका बताउने नागरिक काठमाडौँ र ललितपुरका मुख्य सड़कका चोकमा निर्धक्कसँग माग्दै हिँड्ने गरेको पाइन्छ। उनीहरूमध्ये प्रायजसोले भारतको राजस्थानबाट आएको बताउने गरेका छन्। कतिपय यस्ता व्यक्ति विभिन्न संघ संस्थाले बनाइदिएका अनेकौं सिफारिश बोकेर हिँडेका समेत भेटिन्छन्। केही समय अघि सरकारले सहयोगापेक्षी मानव मुक्त शहर बनाउने अभियानलाई सञ्चालन गरेर मगन्तेलाई उद्धार गर्ने मानव आश्रममा लगेर राख्ने वा सम्भव भएसम्म परिवारको जिम्मा लगाउने गर्दै आएको थियो। यस अभियानबाट केही समय त सड़क पेटीमा माग्न बस्नेको संख्यामा निकै कमी आइसकेको थियो, तर केही महिना यता समस्या बढ़न थालेको छ। यसैबीच काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थलमा भिक्षा माग्न रोक लगाएको छ। सड़क गल्ली पार्क सवारी बिसौनी स्थल सरकारी कार्यालय र कार्यालय परिसरमा भिक्षा माग्न वा माग्न लगाउन बालबालिकालाई गीत गाउने नाच्ने खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारका रकम ज्याला दिई भिक्षा माग्न वा माग्न प्रोत्साहन नगर्न काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरेको छ। अटेर गर्नेलाई मुलुकी अपराध संहिता अनुसार कार्यवाही गरिने पनि काठमाडौँ महानगरपालिकाले जनाएको छ। सड़कमा रातो बत्ती बल्दा चोक चोकमा समस्या हुने गरेको छ। भिक्षा माग्न काठमाडौँ महानगरपालिकाले रोक लगाएको छ, गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। अब बाँदरको प्रसंग। एक घर एक बाँदर, एक घर एक धारा, एक घर एक शौचालय जस्ता नारा त सबैले सुनेकै छन्। तर दोलखा जिल्लाको उत्तरी गाउँपालिका कालिन्चोकमा भने एक घर एक बाँदर नारा अघि सारिएको छ। बाँदरको हुल्ले बाली खाइदिएर किसान हैरान छन्। गाउँपालिकाले प्रत्येक घर धुरीले एउटा एउटा बाँदर पाल्नुपर्ने कार्यक्रम ल्याएको सुन्दा नौलो मान्ने थुप्रै छन्। जनप्रतिनिधि भने बाली जोगाउनका लागि यस्तो नीति ल्याएको बताउँछन्। गाउँपालिकाले नौवटै वटाबाट सहमति लिएर यस्तो योजना नीति तथा कार्यक्रममा पारित गरेको हो। गाउँपालिकाका बासिन्दा पनि बाली जोगिन्छ भन्ने आशमा बाँदर पाल्न सहमत देखिएका छन्। बाँदर पाल्नका लागि पालिकाले गाउँ सभाबाटै बजेट समेत पारित गरेको छ। आर्थिक वर्ष 2079-80 बाँदर समाउन 5,00,000 बजेट विनियोजन गरिएको छ। बाँदरले अन्नबाली नष्ट गरेकाले कालिन्चोकवासी वर्षौंदेखि हैरान छन्। अनेक उपाय लगाउँदा पनि बाँदर नियन्त्रण हुन सकेको छैन। हरेक जसो वडामा स्थानीयले बाँदर नियन्त्रण गरिदिन आग्रह गर्दै निवेदन दिने गरेका थिए। नवनिर्वाचित जनप्रतिनिधिले विभिन्न चरणको छलफलपछि बाँदर घर घरमा पाल्ने जुक्ति निकालेर निर्णयमा सहमति गरेका हुन्। जंगलमा बुर्कु मार्ने बाँदर समातेर पाल्न सजिलो छैन, त्यही भएर पालिकाले बाँदर समात्न सिप भएका मान्छे खोजेर ल्याउने र तिनले समातेका बाँदर स्थानीयलाई दिने नीति लिएको छ। एक घर एक बाँदर गाउँपालिकाले समातेर घर घरै पाल्नका लागि 5,00,000 रूपियाँ बजेट पनि छुट्याएको छ, कान्तिपुरले छापेको छ। पत्र पत्रिकाले छापेका यिनी सामग्रीहरूसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। अब यसपछि अन्तर्सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। प्राविधिक साथी राजु थापासँगै म प्रवीण पोखरेल विदा हुन्छु। नमस्कार।